उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि हर्क खडायतको उपन्यास देशले हारेको युद्ध लिएर आएका छौं। यसको दुई श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। आज तेस्रो श्रृङ्खला अब वाचन हुन्छ पृष्ठ 46 बाट। धेरैजना छरछिमेकी अझै आँगनमा थिए। के गर्ने भन्ने जुक्ति कसैसँग थिएन। आमा रुँदै हुनुहुन्थ्यो। लगत्तै बुबा मारेको खबर आयो। झन् चिचियाट फैलियो गाउँमा। मान्छेहरू यसरी पनि रुँदा रहेछन्। म पनि निराश भएँ। आँखाबाट आँसु नआए पनि कसरी बदलिन सकिन्छ भन्ने कुरा मनमा खेल्न थाल्यो। रिस शरीरभरि उम्रिन थाल्यो। रुँदै भए पनि मामाले मलाई सम्झाइरहनु भएको थियो। सबैजना बुबा मारेको ठाउँतिर गयौँ। गाउँबाट 2 घन्टाको दूरी ओखरसैनको खोल्सा नजिकै मारेर हिँडेछन्। पिठी र टाउको गरी 2 गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो। गाउँलेहरूले रुँदै बुबाको मृत शरीर त्यहाँबाट उठाए। नरुने कोही थिएन। गाउँ नै शोकमा डुब्यो त्यो घटनाले। चितामा बुबाको शरीर जलिरहँदा मलाई जीवनको एउटा अध्याय नै सकिएको महसुस भयो। मसानघाटमा प्रायः लासले जल्न पाएका छैनन् रे। काजक्रिया पनि गर्न पाइँदो रहेनछ। माओवादीले यसको घोर विरोध गर्छन्। दाजुभाइ सुनाउँथे, उसैमा यातना पाउँदै मरेका अनि काजक्रिया पनि गर्न नपाए बुबाको आत्मा पापी दुनियाँमा भड्किरहने हो कि भन्ने लागेछ आमालाई। अस्तो चाहिँ हरिद्वार बगाएर आऊ। मामाको सल्लाह बमोजिम आमाले भन्नुभयो। सबैजनाले यही कुरामा सही थपे। मैले हुन्छ भने जल्दा जल्दा बचेको सानो अस्थि टिपेर कागजमा बेर्दै झोलामा राखेँ। अस्तु हरिद्वारको गङ्गाजीमा लगेर विसर्जन गर्दा मृतकको आत्मालाई शान्ति र सद्गति मिली मोक्ष प्राप्ति हुन्छ अरे। मैले पनि बुबाको आत्मालाई शान्ति दिलाउनु पर्ने भयो। आमा रुँदै हुनुहुन्थ्यो। टाढा पुग्दासम्म आमाले रोएको आवाज मेरो कानमा ठोकिँदै थियो। नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिन्जा प्रान्त, जहाँको भाषा संस्कृतिले आज नेपाली नेपाली भएर रहेका छन्। आज सम्पूर्ण नेपालीको जन्मान्तरको सम्मको अस्तित्वलाई खोज्दै जाँदा जुम्लाको सिन्जासम्म पुग्नुपर्ने हुन्छ। खस राज्यको बाहुबलबाट सृजित नेपाल आज पश्चिमीकरणमा हराउँदै गए पनि मलाई यही ठाउँ प्यारो लाग्छ। सायद मेरो जन्मभूमि भएर पनि होला, मलाई यहाँकै भाषा, कला र संस्कृति आफ्नो लाग्छ। बाटो धेरै काटिसकेको थिएँ। भाइको चिन्ता बढ्न थाल्यो। अझ कुन दिन भाइको पनि मृत शरीर भेटिने हो भन्ने चिन्ता मनमा उब्जन थाल्यो। घरबाट हिँड्न थालेपछि भने आँखाबाट आँसु घस्न थाले। बाटोमा किसिम किसिमका नचिनेका मान्छेहरू भेटिन्थे। उनीहरू मेरा आँखाका आँसु देख्दा हेरेको हेरै हुन्थे। बुबा भाइ र बहिनीलाई एक एक गरेर सम्झाउँदै जाँदा मेरा आफन्तले के गल्ती गरेछन् भन्ने कुरा मनमा खेल्न थाले। मसँग तिखुन्या काका पठाउनु भएको थियो आमाले। एक्लै जान्छु भन्दा मामाले पनि मान्नु भएन। तिखुन्या काकाले बाटोमा धेरै सम्झाउनु भयो। विद्रोही र सरकारी फौजलाई बाटोमै तौलँदै गएँ। मलाई ठुलो जिम्मेवारी थपिएको महसुस भयो। मैले भाइको खोजी गर्नु छ र बहिनीको हत्यारा पत्ता लगाउनु छ भने बुबाको अस्तु गङ्गाजीमा पनि त बगाउनु छ। आफ्नो गन्तव्य निर्धारण गर्नुपर्छ। मैले मनमनै भूमिगत हुने निर्णय गरेँ। मेरी बहिनीका बलात्कारीहरूको चिहान जहाँ भेटाउँछु त्यहीँ बुबाको अस्तु बगाउने प्रण पनि मैले बोकेँ। यात्राको गन्तव्य मैले पहिल्याइसकेको थिइनँ। कसैको लय लयमा लागेर वा कसैको व्यवहार चित्त बुझेर मैले यो यात्राको थालनी गरेको होइन। म भित्र आफ्नै कथा छ। मेरो गाउँ, समाज र छिमेकीले भोगेको पीडा र बेहोरेको सङ्कट समाधानका निम्ति मैले यो यात्रा तय गरेको हुँ। निर्दुनु कसैसँग केही छैन। मेरो कसैप्रति पूर्वाग्रह पनि छैन। बदला तिनीहरूसित लिनु छ जसले मलाई यहाँ पुर्याए। मेरी आमाले अस्तु बगाउन मलाई हरिद्वार पठाउनु भयो। म जहाँ गए पनि आमालाई विश्वास छ म हरिद्वार गएको छु र बुबाका आत्माले शान्ति पाउने काम गर्दैछु। मेरो आत्माले पनि यही विश्वास गरेको छ। म जहाँ जाउँ र जे गरौँ अस्तु झोलामा राखेरै राष्ट्रका ताईहरूलाई सखाप पार्न सके साँच्चै मेरो बुबाको आत्माले शान्ति पाउनेछ। बुबाको यो अस्तु मेरो हतियार हो जसले यहाँका राष्ट्रवादी र राष्ट्रघातीहरूलाई सजिलै चिन्नेछ अनि सदाचारी र भ्रष्टाचारीलाई सजिलै छुट्याउनेछ। नागमागढ पुग्दा भरिया, खच्चर र भेडा बाख्राहरू बाटोमा तमाम भेटेको थिएँ अनि धेरै मान्छेका अनुहार पनि निहालेको थिएँ। बाटोमा कुरा खेलाउँदै हिँड्दा मैले भूमिगत यात्राको गन्तव्य तय गरेँ। माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा शरीक भएर आफ्नो गन्तव्य पहिलाउन त्यति सजिलो चाहिँ थिएन, तर बहिनीको पीडा सामे पार्नका लागि मसँग धेरै बाटा थिएनन्, अनि भाइ पनि सायद जिउँदो फर्कन्न। यदि बेपत्ता भाइ ब्यारेकमै जिउँदैछ भने उसलाई फर्काउन पनि मलाई बन्दुक चाहिन्छ। निशस्त्र भएर हतियारधारीसँग लड्न पनि त सकिन्न। एउटा होटलमा बास बस्यौँ। खाने बेला साउलीले घर कहाँ हो भनी सोध्नुभयो। मैले यतै हो भन्दै टालटुल गर्दा छेउमा बसेका साउले साह्रै निराश भएर भन्नुभयो, बाबु तपाईँहरूको कुरा हामीले बुझ्यौँ, के गर्नु, तपाईँको आफ्नै बाध्यता होला, हाम्रो आफ्नै व्यवस्था छ। कुनै समय यस्ता कुरा नसोधे पनि हुन्थ्यो, तर आजभोलि कुनै ग्राहकलाई होटेलमा बसालिसकेपछि उसको नाम ठेगाना जानिराख्नुपर्छ, कतिखेर को आउँछ भन्ने भरोसा हुँदैन। अपरझट कोही आएर सोधिहालेमा हामीले के जवाफ दिने? यस्तो अवस्थामा हामी त मर्छौँ नै, तर सर्वसाधारण मर्ने पनि उत्तिकै सम्भावना हुन्छ। मलाई पनि ठिकै लाग्यो उहाँको कुरा, तर जवाफ चाहिँ केही फर्काउन सकिनँ। के गर्ने, सबैका आफ्नै समस्या छन्। कतिका दुःख सुनिसक्ने अनि कतिका समस्या बुझिसक्ने। सुत्ने कोठामा लाग्यौँ, धेरै बेरसम्म निद्रा लागेन। पल्लो कोठामा साउजीका लोग्ने स्वास्नीले गरेका कुरा सुन्दै बसेँ। साल समय निकै अप्ठ्यारो लागे, अब यसै गरेर जिन्दगी चलाउन सकिन्न, बरु परदेशतिर लागौँ, के नै पो छुट्ने छ र हाम्रो, दुःखै पाए पनि जिन्दगी त बचाउँला, बुढाले बुढीसँग भन्दै थिए। भोलि राँचुल्लीमा त भव्य कार्यक्रम छ नि माओवादीको, बुढीले थपिन्। त्यही त, आज जत्थाका जत्था माओवादी नागमागढबाट जुविधातिर जाँदै थिए। बुढाले भने, यी ठाउँमा जीवन बचाउन सकिने कुरामा सबैले आश मारिसकेका रहेछन्। जीवनप्रति उनीहरूले निकै दुःखदायी कुरा गरे। हिलोसम्म उनीहरूका कुरा सुन्दै आमालाई सम्झे, अनि बहिनी र भाइको पनि उत्तिकै याद आयो। बिहानै उठेर तिखुन्या काकालाई भने, हजुर घर फर्कनुहोस्, म माओवादीसँग लागेर युद्ध लड्न हिँड्छु। त्यस्तो नगर अमर, पहिले यो काम गरेर फर्कौँ, त्यसपछि जे गरे पनि गरौला तिमी, तिखुन्या काकाले भन्नुभयो। मैले उहाँको कुरा मानिनँ। मेरो ढिपी जति नसकेर उहाँ त्यहीँबाट घर फर्कनु भयो। मैले राँचुलीतिरको बाटो समातेँ। नागमागढ तर्दै जुबितातिर लाग्दा माथिबाट एकछिन पछाडि फर्केर हेरेँ। खलङ्गाबाट बगेर आएको तिला र सिन्जाबाट बगेर आएको हिमा नदी बीच भएको मिलन असाध्यै मनमोहक देखिन्थ्यो। यहाँ आउने मान्छे यस ठाउँको बयान गर्न कोही पछि पर्दैनथे, तर परिवेश नसुहाउँदो बेला प्रकृति पनि राम्रो देखिँदैन रहेछ। मलाई पनि आज यो सुन्दरताले छुन सके। राचुलीमा मान्छेको जमघट निकै थियो। मैले माओवादीबारे त्यति जानेको पनि थिएन र बुझेको पनि थिएन। त्यो हुलमा मिसिएर चिन्जान र गफगाफ सुरु गरे। त्यहाँ दैलेख जाजरकोटसम्मका मान्छेलाई अभियानमा ल्याएका रहेछन्। कालीकोटको त कुनै गाउँ नै खाली छैन रे। यहाँ मान्छे उपस्थित नभएको अनि जुम्ला मुगु र डोल्पाका पनि भेटिए। बिस्तारै कम्ब्याट ड्रेसमा हतियारधारी व्यक्तिहरू आए। सभापति र अतिथिको आसन ग्रहणपछि स्वागत गीत ल्याएर आए कलाकारहरू। गीतको बोल थियो, सामन्तीको बीज रोप्ने किल्ला तोड्दैछौँ, भ्रष्टाचारी दलाल बस्ने जिल्ला फोड्दैछौँ, स्वागत गर्दै भाइचाराको नाता जोड्दैछौँ। असाध्यै मिठो बोलसँग भरेको आवाजमा जोसिलो नृत्य गरी कलाकार बाहिरिए। अडियन्सबाट गडगडाहट ताली बजे। भाषणको बीचमा प्रस्तुत गरिने साङ्गीतिक कोसेली हेर्दा धेरैका आँखा ओभाना देखिन्थे। माओवादीमा प्रवेश गर्नेहरूको लाइन थियो स्टेजको बायाँतिर। उद्घोषकले ती व्यक्तिको नाम लिस्टबाट बीचबीचमा भनिरहँदा मेरो मन फुरुङ्ग हुन्थ्यो। सभापति र प्रमुख अतिथिबाट सिन्दुरले रङ्गेका ती व्यक्तिहरू अति प्रफुल्लित देखिन्थे। मैले हिजो मात्रै भूमिगत हुने निर्णय गरेको थिएँ। माओवादी भएको सार्वजनिक घोषणा गर्न म पनि सोही लाइनमा उभिएँ। नाम अमर, जिल्ला जुम्ला, गाविस सेरिरुस्का। मलाई सोधेका प्रश्नको उत्तर दिए। अरूको चाहिँ मेरो पनि निधारमा अबिर दलियो। म खुसी भएँ, पुग्नुपर्ने गन्तव्यको छेउ भेटिएको अनुमान गरेँ। मन हलुङ्गो हुँदा ठुलो झन्झटबाट मुक्त भए चाहिँ लाग्यो। मैले धेरै समय मिलिसियामा रहेर काम गरेँ। गाउँमा छिर्दा हिँड्ने, खाने, बस्ने अनि सेन्ट्री र ड्युटी बस्ने र एक ठाउँमा जम्मा भएर छुट्टिने तरिका पनि मैले सिकेँ। आदेश आउँथ्यो बेला बेला, त्यसको पालना गर्दै अघि बढ्नु पर्थ्यो। ग्रुपमा बसेर काम गर्न मलाई औधी रहर जाग्थ्यो। असम्भव देखेका कामहरूलाई पनि सम्भव पार्ने ताकत हुने रहेछ ग्रुप सिस्टममा। ग्रुप समावेशी ढङ्गले बनाइएको हुन्थ्यो। व्यक्तिपछि साथीहरूमा फरक फरक सोच र चिन्तनहरू भेटिन्थे। दिनभरि गाउँ बस्तीमा मान्छेहरूसँग घुलमिल हुन्थ्यौँ। उनीहरूका धारणाहरूलाई हामी नजिक भएर निहाल्थ्यौँ अनि विभिन्न ढङ्गमा उनीहरूलाई आकर्षित गर्दै युद्धमा हिँड्न हामी उक्साउँथ्यौँ। साँझ रोलकलम बस्नुपर्थ्यो। दिनभरिको कार्यको समीक्षा गर्दै भोलिका लागि योजना बनाइन्थ्यो। हामी गाउँमा मागेरै पेट पाल्थ्यौँ। घरको एक दुईजनाका दरले खाना खाना गाउँमा छिर्दा घरिनालाई उकुस मुकुस हुन्थ्यो। हामी सधैँ पाहुना भएर चुलोको डिलमा बस्थ्यौँ। गाउँघरमा सबैको घरभित्र खुसीको आगो जलेको हुँदैन। बेलुकाको छाक टार्न दिनभरि मजदुरी गर्नुपर्ने परिवार पनि भेटिन्थे, अनि सिस्नोको साग र मकैको ढिँडो गाउँघरका केही परिवारलाई बाध्यताको खाना हुँदो रहेछ। हामी गाउँमा छिर्दा खाना पकाउने बुढा बाआमामाथि झन्झट थपिन्थ्यो। धान कुटेका छन् कि छैनन् र पिठो पिसेको छ कि छैन हामीलाई केही थाहा हुन्थेन, मात्र हामी भाग खोज्थ्यौँ पाकेको खानामाथि। खाना बाँड्दै जाँदा नपुगेर घरिना भोकै बस्थिन् कहिले। दुःख गरी लागेको बालीमा कहिले खडेरी लाग्छ त कहिले असिना। भौगोलिक विकटता र केन्द्रीकृत राज्य व्यवस्थाले हेपिएका कर्णालीवासीहरूका पेटमा सधैँ अनिकाल फलेको हुन्छ, अनि यातायातको असुविधाका कारण दैनिक उपभोग्य सामान आकाशिदो मूल्यले पेटमा सधैँ वज्रपात भइरहन्छ। प्राय बुढाबा आमा मात्रै भेटिन्थे, उहाँहरूका तन्नेरी छोराछोरी सबै विदेशिएका रे। कार्यक्रममा पनि आफै दौडनुहुन्थ्यो। गाउँमा हामी छिर्थ्यौँ युद्धको उद्देश्य प्राप्तिका निम्ति। दाजुभाइहरूलाई युद्धबारे अवगत गराउँथ्यौँ, युद्ध लड्नको कारण बताउँथ्यौँ। सामन्ती व्यवस्था र केन्द्रीय राज्य सत्ता भत्काउनुपर्छ समग्र देश विकासको लागि, अनि वर्गीय विभेदको अन्त्य गर्नुपर्छ। हामीले समान भएर रहनका लागि यो युद्ध जित्नै जरुरी छ, हामी गाउँका जनतालाई भन्थ्यौँ। बुढाबा भन्नुहुन्थ्यो हामीलाई, बाबु सबैले दुःख पाए, कतिसम्म यो दुःख सहनुपर्ने हो ठहर ठेगान छैन। बरबरी आँसु चुहाउनुहुन्थ्यो बुढी आमा। तन्नेरी छोरालाई बिना गल्ती मारिदियो रे, कति धेरै मरिसके दाजुभाइहरू, हुन पनि युद्ध लड्न हिँडेका भन्दा बढी सर्वसाधारण मरिरहेका छन् देशभरि। धेरै कुराको अनभिज्ञता मबाट हट्दै गएको थियो, साह्रै होसियार र चलाख भएर हिँड्थेँ। बिस्तारै युद्धका गीत लेख्न सिकेँ अनि जनतालाई उक्साउने भाषण गर्ने भएँ। पटक पटक आमालाई सम्झन्छु, उहाँ मेरो बाटो हेर्दै बस्नुभएको होला, उहाँको आश मैले झोलामै साँचेको छु, अनि सृजनालाई पनि उत्तिकै सम्झन्छु। पिछडी मेरो मायामा साह्रै भकेकी होलिन्, दिनमा एकचोटि अनिवार्य देख्नै पर्थ्यो उनको आँखाले मलाई। काठमाडौँ छोड्दा सृजनासँग राम्ररी बसेर कुरा गर्न नै पाइनँ, पढ्ने बेला लुकी लुकी हेर्थिन्, मलाई हेरेर कहिले अघाउँदिनथिन् उनी, अनि निहा र आकाशको पनि उत्तिकै याद आउँछ। यिनीहरूलाई आउने बेला न त भेट्न सकेँ न त खबर नै गर्न, कति धेरै नोट भरिसके होलान्। केमिस्ट्रीको मैले बनाएको नोट निहासँगै होला, माग्न नपाउँदै मैले काठमाडौँ छोडेँ, उदय पनि साह्रै रिसायो होला। हेर्नलाई ल्याएको उसको नोट नै मैले फेला फिर्ता गर्न सकिनँ। खबरै नगरी हिँड्दा कति दुःख मानेका होलान् साथीहरूले। श्रेष्ठ सरले पढाएको प्रत्येक कुरामा म डिबेट गर्थेँ, बुढालाई असाध्यै नलेज भए पनि बुझाउन गाह्रो पर्थ्यो बोलाएको अस्पष्टताले। मलाई खोज्न उहाँका आँखा कक्षा कोठाको कुना कुना पुग्छन् होला आज। मेरो स्तरका साथीहरूको लागि कालीकोटमा प्रशिक्षण कार्यक्रम हुने थियो। धेरैजना साथीसँगै म दैलेखबाट कालीकोट लागेँ। तीन दिनको प्रशिक्षणमा धेरैको सहभागिता देखिन्थ्यो, प्राय सबैजना मेरै उमेरसँग मिल्दाजुल्दा थिए। म साह्रै खुसी भएको थिएँ, केही कुरा सिक्नका लागि म भित्रको तत्परता खुल्लम खुल्ला अगाडि सर्थ्यो। कडा अनुशासनको दायरामा तालिम सम्पन्न भयो, युद्धकला सम्बन्धी आधारभूत कुराहरू हामीले सिक्यौँ। खै किन हो मलाई सबैले आशलाग्दो व्यक्तिको रूपमा औस्याए। खाइलाग्दो उमेरका साथीहरूको जोसले दुश्मनको किल्ला सजिलै जित्न सकिने आठ मनमा जन्मन्थ्यो। युद्धमा हिँडेका प्रत्येक साथीहरूको पीडासँग नजिक भएँ, सबैका आआफ्नै पीडा रहेछन्, एउटाको पीडासँग अर्काको पीडा मिल्दैन रहेछ। ममा कलिलो उमेरकी बहिनीको पीडा, बाबाको हत्या र निर्दोष भाइ बेपत्ता पारिएको छटपटि थियो। हरेक समय योजनाबद्ध किसिमले हामी अगाडि बढ्थ्यौँ, साथीहरू सिक्ने कुरा हिँड्दै सिकिरहेका हुन्थे र आफ्नो भूमिका पूरा गर्न अहम रूपमा खटिएका हुन्थे। म पनि सिकारु नै थिएँ, हरेक कुरा सिक्न भए उतारिएको हुन्थेँ। यो अभियान सफल पार्नका लागि युद्धकलाको ज्ञान अनिवार्य मानिन्थ्यो। म भित्रको मनले अरूलाई जित्न दुई स्टेप अगाडि भएर हिँड्नुपर्छ भन्थ्यो। यही विचारका साथ मैले यो चरण अगाडि बढाउँदै लगेँ। काठमाडौँ बस्दा साहित्य पढ्न फुर्सद नै पाइनँ, राजनीतिको झन्मेसो नै पाएको थिइनँ जो आज भेटाइरहेको छु। दिउँसो समय नमिले पनि टुकीको उज्यालोमा राति कम सुतेर बढी पढ्थेँ। हामी गाउँघरमै डुल्थ्यौँ, सङ्गठन निर्माण गर्ने जिम्मेवारी पाएका थियौँ, जनताहरूलाई युद्धमा हिँड्ने बाटो निर्माण गर्थ्यौँ। यसका लागि व्यक्तिको मनोविज्ञान बुझ्न सक्नुपर्थ्यो। विद्रोहको धार मजबुत पार्न सर्वप्रथम गाउँमा सत्ता गठन गरिन्थे अनि बिस्तारै हाम्रो आधार फराकिलो हुँदै जान्थ्यो। यसका लागि जनतासँग हामी व्यक्तिगत भेटघाट गर्थ्यौँ, सामूहिक छलफल गर्थ्यौँ र माओवादीमा लाग्ने उत्प्रेरणा जगाउँथ्यौँ। सङ्गठन निर्माण गर्न व्यक्तिपछि चिन्तन बुझ्न पनि उत्तिकै जरुरी हुन्थ्यो। साथीहरू निश्चित स्वार्थ प्राप्तिका लागि पनि युद्धमा लागेका हुँदो रहेछन्, जसले सङ्गठनलाई ठूलो नोक्सानी पुर्याउँथ्यो। संगठन विस्तार र व्यवस्थापन गर्न हामी शोषक सामन्तहरूको सम्पत्ति कब्जा गर्थ्यौँ, गाउँका शिक्षक कर्मचारीबाट पनि चन्दा उठाउँथ्यौँ। गाउँ गाउँमा सत्ता गठन र ठाउँ ठाउँमा आधार इलाका घोषणा गर्दा मन साह्रै प्रफुल्लित हुन्थ्यो। सँगै तातो रगत भएका युवालाई हाम्रो अभियानमा सरिक गराउँथ्यौँ। काम नपाएर जाँड रक्सी र जुवातासमा रम्ने युवालाई समेत हामी विभिन्न जिम्मेदारी दिएर क्रियाशील बनाउँथ्यौँ। अन्याय अत्याचार र शोषणका विरुद्ध सञ्चालित युद्ध सफल पार्न कमरेडहरू आफ्नो जीवन समर्पण गर्दै लडेका हुन्थे। कैयौँ कमरेडहरूले ज्यानको बाजी थाप्दै दुश्मनको मोर्चामा हाजिर हुँदा ठूलो ताकत थपिएको महसुस हुन्थ्यो। दुश्मनसँगको भिडन्तमा कैयौँ सर्वसाधारणको ज्यान अनहाकमै जान्थ्यो भने कैयौँ लुला लङ्गडा र अपाङ्ग भएका हुन्थे। साथै सामन्ती सरकारका पहरेदारहरू निर्दोष जनतालाई अनायासै माओवादी भनेर दुःख दिन्थे। सर्वसाधारण जनताको यो प्रश्नले मलाई सधैँ बिउझाइरहन्थ्यो। आखिर अन्तिम चरणमा यो आन्दोलन निश्चित बिन्दुमा पुग्दा देशमा भएको भौतिक नोक्सानी तपाईँहरूले पनि बिहोर्नु पर्ला नि होइन र? स्वाभाविक हो यो कुरा त, तर के गर्नु, दुश्मनसँग जित्नलाई हामीले हरेक रणनीति अप्नाउनु पर्थ्यो, उनीहरूका किल्ला तोड्नु पर्थ्यो। दलालको राजनीति भण्डाफोर गर्ने आवाज बुलन्द गर्न र गाउँ समाजमा रहेका सामाजिक विकृति हटाउन हरेक योजना बनाउँथ्यौँ। युद्धमा व्यक्ति मरेका र घाइते भएका हुन्थे। हामीलाई व्यक्तिका अगाडि भौतिक संरचना अमूल्य जस्तै लाग्थ्यो। युद्धमा हिँडेदेखि म घर फर्केको छैन, अमर पनि हरायो भन्ने पीर आमालाई परेको होला, तर युद्ध लड्नु सामान्य विषय होइन। अस्तु हरिद्वारमा लगेर बगाउनुभन्दा पनि मेरो बाबा र बहिनीका हत्यारालाई सखाप पार्न सके बढी शान्ति प्राप्त होला भन्ने सोचेर विद्रोहीको पक्षमा युद्ध लड्न हिँडेको हुँ। साथीहरू समय समयमा आफ्नो घर पुगेर आउँछन् र सुख दुःखका खबर सुनाउँछन्। म दुखित हुन्छु त्यो बेला, आँखाबाट थाहै नदी आँसु खसेका हुन्छन्। घरको तहस नहस स्थिति सम्झेर मेरी आमालाई पनि छोरो भेट्ने ठूलो इच्छा जागेको होला। के गर्नु, मैले बुबाको अस्तु बगाउने गङ्गा भेटेको छैन। रोल्पाको जङ्गलमा फेरि सैन्य तालिम हुने भयो। मेरो साङ्गठनिक विभागबाट धेरैजना जुझारु कामरेड सहभागी हुने निर्णय भयो। हामी रुकुममा कार्यकर्ता भेला गराइरहेका थियौँ। बैरीका आँखा छल्दै गाउँगाउँमा सङ्गठन विस्तार गर्न हामीसँग त्यतिकै चुनौती थियो र पनि साथीहरू इमान्दारी भएर लागेका हुन्थे। हामी रोल्पातिर लाग्यौँ। जङ्गलको बाटोमा हामीले मकैको सातु र चिउराले छाक गुजारेका थियौँ। निश्चित दिनमा हामी रोल्पाको सिरेली पुग्यौँ। घना जङ्गलभित्र खुला ठाउँमा ट्रेनिङ क्याम्प बनाइएको थियो। वर्ग सङ्घर्षको मुक्ति युद्धमा जुटेका युवा युवतीहरू आफ्नो क्षेत्रबाट आउँदै थिए सैन्य तालिम लिन। साथीहरूमा हौसला र खुसीको सीमा थिएन। उनीहरूको जोस जाँगर देख्दा मुक्ति युद्धले अवतरण गर्ने कुनो भेट्टाए जस्तै लाग्थ्यो। खाद्यान्न ग्रुप, बास ग्रुप र तालिम ग्रुपले आफ्नो जिम्मेवारी पूरा गरेको रिपोर्टिङ गरिरहेका थिए। दुश्मनको आगमनले सैन्य तालिम विफल नहोस् भन्नका लागि निकै होसियारी अपनाइएको थियो। चारैतिर तीन लाइन सेन्ट्री पोस्ट खडा गरिएका थिए। हेलिकप्टरबाट आक्रमण नहोस् भन्नका लागि ठाउँ ठाउँमा फायर ट्रेन्च, रकेट लन्चर र एलएमजी फिट पारिएका थिए। ए ब्लकमा क्यान्टिन, बी ब्लकमा आवास शिविर र सी ब्लकमा ट्रेनिङ स्थल बनाइएको थियो। योजनाबद्ध किसिमले टाइमिङ निर्धारण गरिएको थियो। तालिमलाई तीन चरणमा बाँडेका थिए। पहिलो चरणको सफलतापछि मात्र दोस्रो चरणमा प्रवेश गर्न पाइन्थ्यो। पहिलो चरणमा हिँड्ने, बस्ने, खाने, लुक्ने, रेडी पोजिसनमा बस्ने, फायर हान्ने र लुक्दै लड्ने जस्ता आधारभूत कुराहरूको डिजाइन गरेका थिए। दोस्रो चरणमा 303 राइफल, बारबोर, भरुवा, ग्रिनेड, रिभल्भर पिस्तोल, एफसी र टिएमजी जस्ता साना हतियारको प्रयोग तरिका र तेस्रो चरणमा जिपिएमजी, एलएमजी, एसएलआर, रकेट लन्चर, ट्विन्च मोटर जस्ता ठूला हतियारको प्रयोग सम्बन्धी तालिमको डिजाइन गरेका थिए। यो तालिमपछि 50 जनालाई छनौट गरी गुप्तचर सम्बन्धी तालिम दिने योजना थियो। तालिम सफल रूपमा सम्पन्न भयो। म पनि गुप्तचर सम्बन्धी तालिम लिएर फर्केँ। तालिम सकेर सबैजना आफ्ना कार्यक्षेत्रमा हिँडे। म दैलेख लागेँ। यो तालिम लिएकाहरूलाई जिल्ला जिल्ला पठाइयो। पार्टीका पूर्णकालीन कार्यकर्ताहरूलाई सैन्य तालिम दिने रणनीति अख्तियार गरियो। दैलेखको 2-3 स्थानमा हामीले यो तालिम सम्पन्न गर्यौँ। मन उमङ्गसँगै भकिँदा कहिलेकाहीँ चोटिलो धारमा रेटिन्छ। आमा व्याकुल भइसक्नु भयो होला मलाई खोज्दै। के खबर लिएर म आमाको अगाडि जाउँ? भाइको यथार्थता बुझ्न सकेको छैन, न त मैले बुबाको अस्तो नै बगाउन सकेको छु। समय समयमा म आफ्नो घरको तहस नहस र बर्बादी सम्झन्छु। यो सम्झाइले मेरा कैयौँ रात शोक र कल्पनामै बित्छन्। एकान्त बसेको बेला सिर्जना घुम्छिन् मेरो मानसपटलमा। साथीहरू पढ्दै होलान्, उनीहरूलाई युद्धको आभास अझै छैन होला, तर सिर्जनालाई फोन गरेर यो सबै कुरा सुनाउनु पाए मन कति शान्त हुन्थ्यो। तर फोन कहीँ छैन। उनी पक्कै पनि मेरा विषयमा अझै अन्नोन होलिन्। खै के गर्नु, बिचारी दाईको शोकले धेरै दिन रोएकी थिइन्। उनलाई सम्झाउन हामीलाई साह्रै मुस्किल परेको थियो। मेरो यथार्थ खबर पाउन सके उनी कति रुन्छिन् होली। प्रत्येक क्षण उनको याद आउँछ। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो तापलेजुङ झापाको एफएम मेचिट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता र डुकडुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्ध सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। सिर्जना सधैँ मलाई हराउँछु कि भन्ने गर्थिन् र म उनलाई सधैँ साथमा रहने विश्वास दिलाउँथेँ। उनी मेरो जीवनको हिस्सेदार बन्छन्, म उनीप्रति समर्पित हुन्थेँ। आज ती दिनको स्मरण हुँदा भित्रभित्रै मन जलेर आउँछ र सहन गाह्रो हुन्छ। बिचारीलाई मैले काठमाडौँ छोड्दा छिट्टै फर्किन्छु भनेर हिँडेको थिएँ, तर बाध्यताले बाटो नै मोडियो। यो कुरा उनलाई कसले सम्झाइदिएला? प्रेमलाई थप उचाइमा पुर्याउन हामी कहिले भक्तपुर दरबार स्क्वायर पुग्थ्यौँ, चाँगुनारायण र बारजू उद्यान, अनि कहिले हनुमान ढोका हुँदै स्वयम्भू घुम्थ्यौँ। उनका कोमल गालामा ओठ पिसाउँदा पुरै शरीर नै दाउँथ्यो। उनी आफ्ना औँला रगड्दै मेरो कानको लोथीमा लगेर रोक्थिन्, साह्रै आनन्द महसुस हुन्थ्यो। अनि हत्केलाले उनको प्रत्येक अङ्ग खेलाउँदा सास तीव्र दौडिसकेको हुन्थ्यो। सम्झँदै जाँदा कल्पनाको सागर कहाँ गएर बिलाउँछ थाहै पाइन्न। जीवन त सबैको यस्तै हो, तर मान्छे भएर जन्मिसकेपछि सही ढङ्गले जिउन सक्नु नै वास्तविकता मानेमा जिउनु हो। जीवन जिउनुको कुनै अंश मैले कमरेड सुमीबाट सिकेको हुँ। होलीले आक्रमणका बेला कमरेड सुमीसँग मेरो पहिलो भेट भएको थियो। उनी त्यो बेला मायन ग्रुपमा परेकी थिइन्। पार्टीले रोल्पा जिल्लाको होलेरी चौकी कब्जा गर्ने योजना बनायो। हामीले पनि उक्त चौकी हिँड्ने बाटोको खुरी सार्यौँ। बाटो पुरै उत्साहले भरिएको थियो। कोचिङ सकेर मुभ हुने बेला उनीसँग औपचारिक चिन्जान भएको थियो मेरो। त्यही बेला उनको मुखबाट यो शब्द निस्केको थियो, मान्छे भएर जन्मिसकेपछि सही ढङ्गले जिउनुको अर्थ छ। धेरै कुरा गर्ने समय थिएन, किनकि हामी फर्मिङ पोइन्टमा पुगिसकेका थियौँ। यसपछि मैले रुकुममा बसेर गुप्तचर विभागको काम सम्हालेँ। हिँड्दै गर्दा बाटोमा सैनिक र प्रहरीका गस्ती भेटिन्थे। दुश्मनहरूले मेरो भूमिका बुझ्न सक्दैनथे र मेरो दृश्य निहाल्न सक्दैनथे। खुल्लम खुल्लामा रूप बदल्दै उनीहरूका अखडा घुमेको हुन्थे र उनीहरूका खित्तामा पुगेको हुन्थे। भरिया, भेडीग्वालो, खच्चरवाला, नुन र चामल किन्ने बहाना गरी आफ्नो काम फत्ते गरेर आउँदा पनि उनीहरू मेरो भाषा बुझ्न सक्दैनथे। जीवन जसरी चलाउँदै गयो त्यही रूपमा चल्दै जाने रहेछ। मैले जीवनसँग जुझ्दै जाँदा यो कुरा पत्ता लगाएँ, चुनौतीलाई सहज ढङ्गले सामना गर्नु नै जीवनको सार्थकता रहेछ। साथीहरू गीत गाउँदै हिँडिरहेका हुन्थे, बैरीहरूको लागि एम्बुस थाप्दै बाटो च्याउँदा कहिले सर्वसाधारण ढलेका हुन्थे। साह्रै मन फुलिन्थ्यो। गाउँघर, वनपाखा, बाटाघाटाहरू सबै हाम्रा लागि रणमैदान थिए। युद्धमा हिँड्नेहरूको जीवन दोसाँधमा बाँचेको हुन्थ्यो। दिनभरि आआफ्नो ड्युटीमा खटिन्थे साथीहरू, कहिले जित लिएर आउँथ्यो त कहिले हार। जीवनलाई दाउमा राखेर युद्ध लड्दा जित हार दुवै हाम्रो लागि स्वीकार्य हुन्थे। यी सबैको हिसाब किताब गर्थ्यौँ हामी साँझ रोल कलमा। आजको समीक्षा र भोलिको प्लानिङ गरिन्थ्यो। कमिसारबाट युद्धको औचित्यता सुन्न पाइन्थ्यो अनि कमान्डरले युद्धको लक्ष्य सुनि रणनीतिसँगै जनयुद्धका कथा पनि सुनाउनुहुन्थ्यो। युद्ध सुरुताका होलटाइमरको आफ्नै महत्त्व छ रे, झिम्पेदेखि लिस्नेसम्मका कथा सुनाउनुहुन्थ्यो अनि घरती गाउँ महत र तक्सेराका कथा उत्तिकै भन्नुहुन्थ्यो। कोटबाडा, माडी, ढाकु र पाण्डुसैनमा सर्वसाधारण मरेको कुना सुनाउँदै आफै रोइरहनु भएको हुन्थ्यो। त्यसपछि दुनै मङ्गलसैन र होलेरी भिडन्तलाई उदाहरण बनाई हाम्रा सामु राख्नुहुन्थ्यो। हामीमा नयाँ जोस उर्लन्थ्यो ती कथा सुन्दा। बलिदानी भावनाको रगत उम्लँदै सेलाउँथ्यो। देशको अवस्था सङ्कटपूर्ण बन्दै थियो। जनमुक्ति सेनाले सरकारका सैन्य खडाहरू ध्वस्त पार्दै जनयुद्ध सफलतातिर पुर्याइरहेका थिए। दुश्मनहरू प्रत्येक किल्लामा ढल्दै थिए। विजयको अबिर र माला लगाई मोर्चामा लडिरहेका जनमुक्ति सेनाले सुरक्षा फौजद्वारा सञ्चालित अपरेसन सफल तुल्याउँदै थिए। साथै सेनाले सञ्चालन गरेका किलो, सेराटु र रोमियो जस्ता दमनकारी अपरेसन पनि असफल साबित भए। सुरक्षाकर्मीलाई आत्मसमर्पणको विकल्प थिएन। मनोबल गिरेका सेना प्रहरीहरू कासनको प्रतीक्षामा हुन्थे र हतियार समातेका हातहरू माथि पार्दै आफूले हारेको सङ्केत दिन्थे। त्यो बेला हामीमा थप हौसला र जाँगर थपिन्थ्यो। युद्धमा भोगेका दुःखहरू हाम्रो भावी संसारका सुनौला दिन्थे। चुनौतीको सामना गर्दै हामी यात्राका अवरोधहरू पार गर्थ्यौँ। बलिदानी सहितका आफन्तहरूको मन बुझाउन र खुसी फर्काउन हामीलाई ठूलो चुनौती आइलाग्थ्यो अनि घाइतेहरूको उपचारका लागि झन हामीले ठूलो कष्ट व्यवहार्नु पर्थ्यो किनकि पिछडिएका गाउँ बस्ती र जङ्गलमा हाम्रो बास हुन्थ्यो। घरको बर्बादी सहन नसके म जसरी युद्धमा होमिए हाम्रो जित हुनेमा पनि त्यतिकै आशावादी थिएँ। मेरी आमाले अहिले जीवन कसरी चलाइरहनु भएको छ त्यो मलाई थाहा छैन। देउताप्रति आमा अति भरोसा गर्नुहुन्थ्यो। मलाई फर्काउन उहाँ घरमा कुलदेउतासँग अनेक पुकारा गरिरहनु भएको होला। आमाका आँसुले दुश्मनहरू पक्कै काँपिरहेका छन्। दुराचारीहरूलाई म छोड्ने छैन। तिनीहरू बसेको किल्ला अवश्य ढाल्नेछु तर आमाले दिएको जिम्मेवारी मैले निभाउन सकेको छैन। बुबाको आत्मा पापी दुनियाँमा भड्किरहेको होला। कर्णाली अञ्चल सुदूरमुकाम जुम्ला हान्ने पार्टीले निर्णय गर्यो। त्यहाँको भौगोलिक यथार्थता बुझ्न म्यापिङ ग्रुप खटाइयो र अन्य कुराको अध्ययनका लागि गुप्तचरहरू हिँडे। ग्रुप र भेष बदल्दै साथीहरूले यथार्थ रिपोर्ट ल्याएर आए। दुश्मनहरूले आफ्नो किल्ला सुरक्षित पार्न चारैतिर बङ्कर तथा सेन्ट्री पोस्ट बनाएका रहे। विद्युत चालित क्वाइलिङ बक्स र काँडेतार पनि लगाएका रहेछन्। अग्लो ठाउँमा 2 इन्च मोटार एलएमजी र एसएलआर पोस्ट अनि बङ्करभित्रै रकेट लन्चर फ्ल्याक्स ग्रेनेड र माइनहरू जडान गरेको कुरा थाहा भयो। हाई कमान्डर रोल्पामा हुनुहुन्थ्यो। सबैजनालाई रुकुममा भेला पारेर प्रशिक्षण दिइयो। विभिन्न ग्रुप विभाजनपछि सबैजना जुम्ला लाग्यो। रुकुमबाट डोल्पा हुँदै जुम्ला पुग्ने हाम्रो योजना थियो। बाटो धेरै अप्ठ्यारो रहेछ। कैयौँ दिन जङ्गलै जङ्गलको बाटो, लगातारको झरीले लिउ जमेर बाटो चिप्लो थियो र पनि हामी गन्तव्यतिर उन्मुख थियौँ। उकालो उक्लिँदाको स्यास्या र फ्याँफ्याले गर्दा मुटु नै शिथिल भएको हुन्थ्यो। कैयौँ साथीहरू बिरामी परेकाले बाटोमा ठुलो शास्ति भोगेका थियौँ। कति छाक त सातु चिउरा र भुटेको भटमास मात्रै खाएर हामीले जीवन चलायौँ। लेखै लेख हिँड्दा साथीहरू त्यत्तिकै ढलेका हुन्थे, तैपनि हार खाएनन् कसैले। शत्रुको किल्ला भत्काउन झिनो सास रहेसम्म लडिरहने बताउँथे र जनताको मुक्तिका लागि ज्यानको बाजी थापिरहने कसम खान्थे। साथीहरूलाई आफ्नो ज्यानको कुनै प्रवाह थिएन, मात्र देशको भविष्य कोर्ने अभियानमा दौडेका थिए। यो अभियानमा महिलाको पनि उत्तिकै सहभागिता रहेको थियो। नारीलाई कमजोर देख्ने हाम्रो समुदायलाई यिनले ठूलो झापड हानेका छन्। दिनभरिको पानीले जमिन सबै ओसिलो हुन्थ्यो। राति बस्नलाई ओभानो ओ कोत खोज्दै हिँड्थ्यौँ। जङ्गलमा कहिलेकाहीँ ठुला ओडार र भैँसीका गोठ भेटिन्थे। सानो ठाउँमा धेरैले टाँसिएर सुत्नु पर्थ्यो। मसिनो झरीमा चिसिएका हतियारलाई पटक पटक आगोमा सेक्नु पर्थ्यो तर अगाडिका साथीहरू सङ्केत दिँदै हिँडेका हुन्थे। निश्चित स्थानमा पुग्ने दिनको यकिन गरिएको थियो। अप्ठ्यारो बाटोका कारण कैयौँ साथी लडेर घाइते भएका थिए। कैयौँ साथी बिरामी पनि परे। सुख दुःखका कुरा गर्ने हामीसित धेरै समय थिएन। कोचिङ सुरु भयो। कारवाहीमा अप्नाउनु पर्ने सबै खाले रणकौशलता र ब्याटल कोडबारे प्रस्ट्याइयो। आवश्यक हतियार र जिम्मेवारी पनि बाँडियो। कमिसारबाट विजयको शुभकामना सुन्दै हामी युद्धस्थलमा बाँडियौँ। कमान्ड ग्रुप, माइन ग्रुप, स्टाफ ग्रुप, कट अफ ग्रुप, एचक्यू ग्रुप, एचपी ग्रुप र स्वयंसेवक ग्रुप सबै आफ्नो दिशाबाट अगाडि बढिरहेका थियौँ। त्यो सबै दृश्य निहाल्दै हौसलाका साथ म पनि आफ्नो ग्रुपसँग अघि बढेँ। मेरो शरीरमा अथाह शक्ति दौडिरहेको थियो र मनमा खुसी छाएको थियो। मनमा नै सोचेँ, यिनीहरूलाई चारैतिरबाट कालले घेर्दै आइसक्यो। मेरा बुबाको हत्यारा, भाइको अपहरणकारी र बहिनीका बलात्कारी सबै यिनै हुन्। दुःशकहरूलाई पापले समेत घेर्दै आइसक्यो। आमाले सुनाएको घटना सम्झँदा म भित्रको रिस बढ्दै जान थाल्यो। म दुश्मनको किल्ला सानो देखिरहेको थिएँ। साथीहरू बिरालोको चालमा दुश्मनको किल्ला पछ्याउँदै थिए। चारैतिरबाट सबैले आफ्नो स्ट्यान्ड लिइसकेको खबर आइरहेको थियो। निर्धारित समयमा मुक्तिसेनाले फायर खोले। भिडन्त सुरु भयो। दुश्मनहरूले अन्धाधुन्ध फायरिङ गर्न थाले। साथीहरू आफ्नो पोजिसन लिँदै त्यसको डिफेन्स गर्दै थिए। जताततै होहल्ला कोलाहल र रुवावासी थियो। दुश्मनको किल्ला भत्काउँदै थियो र साथीहरू ढल्दै थिए। हामीले चारैतिरबाट घेरा कस्तै लग्यौँ। उनीहरूका टर्नेल, घर, सेन्ट्री पोस्ट ध्वस्त भइसकेका थिए। अझै पनि बङ्करभित्रबाट लडिरहेका थिए। हामीहरू कासन गरिरहेका थियौँ तर उनीहरू आत्मसमर्पणको पक्षमा थिएनन्। केही घन्टापछि उनीहरूको नाइट भिजन हेलिकप्टर आयो र आकाशबाट हाम्रो पोजिसन खोज्दै बमबारी र फायरिङ गर्न थाल्यो। त्यसपछि उनीहरूले आक्रमण झन् तीव्र पारे। उनीहरूको हौसला बढ्यो। हाम्रा साथीहरूले नडराइकन प्रत्याक्रमण गरिरहे। भवनहरूमा दन्दनी आगो बलिरहेको थियो। दुश्मनका लासहरू जताततै छरिएका थिए। धेरैजना रुँदै थिए, कोही चिच्याइरहेका थिए। ढलेका जति सबैका शरीरबाट रगत बगिरहेको थियो। झोलाबाट बुबाको अस्तु निकालेर केही समय बुबालाई सम्झे। दुश्मनका रगतको बेल बग्दै थियो रणमैदानमा। त्यही रगतमा बगाए बुबाको अस्तु। दुश्मनहरू हताहत गर्दै लडिरहेका थिए। हामीले बङ्कर र घर कब्जा गरिसकेका थियौँ। त्यसै बेला म ढले। मेरो खुट्टामा गोली लागेर जोस हरायो। म त्यहीँ पल्टिए।
जाऊ मैं दो बे बले हारी,
केही समयपछि साथीहरूले उठाएछन्। मेरो होस खोल्दा म बिउजिएँ। साथीहरू अन्तिम सर्चमा जुटेका थिए। रगतमा डुबेका हतियार टिपिरहेका थिए। कोही उम्किएका दुश्मनहरूको पिछा गर्ने साथीहरू पनि रगतमा परेको बाघ झैँ रौसिएका थिए। केही साथीहरू हाम्रो घाइतेहरूलाई डोकोमा राख्दै थिए। मरेकाहरू सबैका लास रगतले लतपतिएका थिए। साथीहरूलाई आफ्ना लास छुट्याउन मुस्किल पर्थ्यो। कोही नारा लगाइरहेका थिए। विजयको झण्डा फराउँदै मुक्तिको भाषण फुकिरहेकी थिइन् सुमी। त्यो रणभूमिमा बगेको रगत धेरै मानेमा अर्थपूर्ण थियो। हरिद्वारमा बग्ने गङ्गाजीको जलभन्दा कुनै हिसाबले पनि त्यो अपवित्र थिएन। मेरा लागि बुबाको अस्तो बगाउने गङ्गा त्यही रगतको खोलो थियो। धेरै साथीले शहादत प्राप्त गरे। थुप्रै घाइते भयौँ र पनि मैले एउटा लक्ष्य पुरा गरेँ। मैले बोकेको भारी एक ठाउँमा बिसाउँदा आज म हलुङ्गो भएको छु। मेरी बहिनी लुटिँदा पाएको पीडा र आमाले बगाएका बलिन्द्र धारा आँसुको मूल्य केही मात्रामा भए पनि आज चुक्ता भएको छ। भाइको खोजी गर्ने दायित्व बाँकी छ। म माथि अब खुट्टाको उपचार गर्न लखनऊ र पिलिभितसम्म पुगेँ तर सम्भव भएन आर्थिक लगायत विविध कारणले। कमरेड सुमी मेरो जीवनको सहारा बनिरहेकी छिन्। टुसीको जङ्गलमा बिरामी परेको रात उनले ठूलो सहयोग गरेकी थिइन्। आज पनि मसँगै छैन उनी। मलाई खुसी पार्न उनी विभिन्न ठट्यौली सुनाउँथिन्। क्षणमै भावुक बन्थिन्। उनका ठट्यौली सुन्दा मेरो खुट्टाको दुखाइ धेरै टाढा पागेको हुन्थ्यो। उनीभित्र सधैँ बलिदानी भाव सलबलाइरहेको हुन्थ्यो। उनी बखत देशप्रेमका कुरा गर्थिन् भने कतिखेर देशले भोगेको पीडा र सङ्कटका कुरा गर्दै भाव विभोर बन्थिन्। यस युद्धमा उनको दाईको दोहोरो भिडन्तमा परि ज्यान गएको रहेछ। आमा पनि बाल्यकालमै उनलाई छोडेर स्वर्ग जानुभएछ। उनलाई अर्काको भारी बोक्दै पालेका रहेछन् बुबाले। बुबाले जिन्दगीभर दुःखै दुःख पाउनुभयो। सुखको जिन्दगी कहिले जिउन पाउनु भएन उनी मलाई भन्थिन्। यसैमा उनी वर्ग सङ्घर्षका कुरा जोड्थिन्। आफ्नो बुबालाई शोषकहरूले दिनभरि काम गराएर पनि पेटभरि खान कहिले दिएनन् रे। बुबाको मजदुरीबाट छाक टार्न धौधौ भएपछि आफूले स्कुल छोडेको कथा उनी सुनाउँथिन्। जीवन भोगाईमा दुःखीहरूले पीडै पीडा मात्र सँगालेका हुन्छन्। सबैको जिन्दगीका कथा फरक भए पनि पीडा भने उस्तै हुँदा रहेछन्। सुमीभित्रको पीडा र म भित्रको पीडामा मैले कुनै अन्तर देखिनँ। चारैतिर मखमली र सयपत्री फुलेका थिए। दसैँ गएर तिहार नजिकैको थियो तर कसैका दाजुभाइ घर फर्केका थिएनन्। बहिनीहरू दाईको बाटो हेर्दै दिन काटिरहेका थिए। सबैको मुखबाट शान्तिको स्वर गुन्जदै थियो। देशमा शान्ति नआएसम्म कसैका दाजुभाइ घर फिर्ने छैनन्। खालि तिहार कति गए कति। शान्ति नआएसम्म तिहार आउनुको कुनै औचित्य छैन बहिनी भन्थिन्। सबै बहिनीलाई तिहार रित्तो लागिरहेको छ अरे। भाइटिकाका लागि बहिनीले तयार पारेका अक्षता र माला सबै बासिरहने भए। दिदी बहिनी र दाजुभाइलाई यो द्वन्द्वले धेरै टाढा बनाइदिएको छ। रोल्पाको लिस्नेमा दुश्मनसँग पौँठेजोरी गरिरहेका दाइकी बहिनी सिरीको गाउँमा कोदो काटिरहेका छन्। कसैका दाजुभाइ रामारोशनमा परेड खेलिरहेका छन् भने कसैका बहिनी सेरीको जङ्गलमा घाँस काटिरहेका छन्। दिल्लीका गल्लीमा चौकीदारी गरिरहेका दाइकी बहिनी किम्नीको गाउँमा बन्दुक बोकेर हिँडिरहेकी छन्। अनि कसरी भाइ बहिनीको भेट हुन सक्छ? चाहे बन्दुक बिसाउन होस् या परदेशी घर फर्कन, देशमा शान्ति आउनै पर्छ। शान्ति नआएसम्म भाइ बहिनीको भेटघाट हुने कुनै सम्भावना छैन। दसैँ नजिकै गर्दा हामी सुमीको गाउँ पुग्यौँ। त्यो दिन बेलुका अँध्यारो भइसकेको थियो। चारैतिर कुकुर बोक्न थाले। सुमीले आफ्नो घरको मूल ढोका उघार्दै एउटा कोठामा पाल ओछ्याइन्। साथीहरू धेरैजना थियौँ। प्रत्येक घरमा एकजनाका दरले खाना खान गाउँ छिरे। मलाई पेटको भोकभन्दा पनि खुट्टाको दुखाइ असह्य थियो। आफ्नो झोलाको सिरानी बनाउँदै एक सरो पालमा म फल्टिएँ। शून्य घरमा दिन काट्न आमालाई साह्रै मुस्किल भएको होला। मनमनै आमाको सम्झना आयो। बाहिर साथीहरू दोहोरी खेल्न थालेछन्। त्यति बेला गाउँघरमा ज्यादै रमाइलो वातावरण थियो। सायद दसैँ आउँदै गरेको भएर होला। जताततै सांस्कृतिक कार्यक्रम भइरहेका देखिन्थे गाउँघरमा। सुमी मेरा छेउमा आएर बसिन्। भित्ताको घोडकिलोमा झुन्ड्याइएको कम्बल देखाउँदै उनले भनिन्, मेरो बाल्यकालमा ओढ्ने कम्बल त्यही हो। छानिएर ठाउँ ठाउँमा पाल परेका थिए। सजिलै अनुमान गर्न सकिन्थ्यो सुमीको गरिबी। पुस र माका ती चिसा रातहरूमा यो कम्बल ओढ्नु र नओढ्नुको कुनै अर्थ हुँदैन थियो होला। मैले यो कम्बल देखेर बाल्यकालमा उनले भोगेको दुःखलाई आत्मसात गरेँ। उनको र मेरो बाल्यकालमा यही अन्तर रहेछ। यसपछि उनले आफ्ना घरायसी कुरा सुरु गरिन्। मलाई लाग्थ्यो यसरी आफ्नो जीवनका सानातिना कुरा सबैसँग भनिँदैन। उनका प्रत्येक कुरा आफ्नो लाग्थे। हामी सबैसँग दाई बहिनीको नाताबाटै परिचित भएका थियौँ। तिहारको बेला जुम्ला जानेर टिका लगाउँदै हाम्रो नाता प्रगाढ बनाउने हामीले कुरा गऱ्यौँ। सुमीको गाउँबाट फर्कने बेला एकजना अद्वैंसी महिलाले बिलौना साँच्दै भन्नुभयो, एउटै छोरो थियो, घरको गरिबी सहनै नसकी आर्मीमा भर्नुभयो। 3 वर्ष अघि होलेरी आक्रमणमा परेर उसको ज्यान गयो। त्यसपछि 3 छोरी जन्मदा पनि एउटा छोरो जन्मेन। तिनैजना युद्धमा हिँडे। माइली छोरी पालुवाङको आक्रमणको गोली लागि घाइते भएकी थिए। उपचार हुन नसकेरै मरी। जीवनको अन्तिम घडीसम्म पनि परिवारलाई निरन्तरता दिने छोरो जन्माउन सकिन भन्ने मैले आशा बोकेकी थिएँ। यस्ता घटनाले लोग्ने नै पागल बनेपछि मेरा सबै सपना चकनाचुर भए। बाबु, यो देशमा शान्ति कहिले आउँछ? युद्ध छोडिदिनुहोस् अब, यसबाट कसैलाई फाइदा छैन। यो काठमारको लडाइँबाट म जस्तै कैयौँ दाजुभाइका घर बर्बाद भइसके। आँखाबाट आउन थालेका आँसु आँखाभित्रै लुकाएँ। उनलाई जवाब फर्काउने भरपर्दो उत्तर मसँग केही पनि थिएन, न त सम्झाउनलाई नै कुनै शब्द थियो मसँग। अब युद्ध रोक्छौँ आमासम्म चाहिँ मैले भने। हिजो मात्रै म्याग्दीको बेनी हाले घाइते खुट्टाले नजिकै गरेर लड्न नसके पनि घटनास्थलबाट पाँच कोस टाढा बसेर साथीहरूका व्यक्तिगत सरसामान हेर्ने जिम्मेवारी पाएको थिए। साथीहरू हौसलाका साथ किल्ला तोडी फर्के। उनीहरूमा खुसीको सीमा थिएन। सरकारको सुरक्षा सम्बन्ध तहस नहस भइसकेको थियो। स्थानीय निकाय समेत सदरमुकाम फर्किसकेका थिए। सरकारले सुरक्षाका निम्ति पालेका दिक्पालहरू जनमुक्ति सेनासँग कमजोर साबित भएका थिए। प्रत्येक आक्रमणमा उनीहरूको मानसिकता हारै हारले कमजोर बनिसकेको थियो। होलेरीदेखि बेनी पुग्दा हामीले धेरै विजय हात पार्यौँ। विदेशी दलालको डिजाइनमा बनाइएका उनीहरूका बङ्कर फायरपोस्ट र योजनाहरू सबै असफल भएका थिए। ती अखडा ध्वस्त हुँदा सत्ताको आधार नै भत्किसकेको थियो भने धेरै नेपाली युद्धमा समर्पित भइसकेका थिए। भाइटिकाको बेला हामी जुम्लामा गयौँ। गाउँघरका बहिनीसँगै बसेर सुमीले मेरो निधारमा टिका लगाइदिन्। तिहार निकै रमाइलो भयो। आमाले पनि सीताको सम्झना सुमीमा मेटाउनु भयो। सुमी र म आजभोलि एउटै क्षेत्रमा बसेर काम गरिरहेका छौँ। जुम्लामा हामीले धेरै समय बिताए पनि कहिले हामी जाजरकोट दैलेख र अछामसम्म पुग्छौँ भने कहिले हामी जुम्ला कालीकोट र मुगु घुमेका हुन्छौँ। सृजनालाई अझै बिर्सन सकेको छैन। पहिलेभन्दा झन् बढी याद आउँछ उनको। मैले यत्रो युद्ध लडेको कुरा पनि उनलाई थाहा छैन। उनी के मलाई बिर्सि होलिन्? तर म उनलाई कुनै पनि अवस्थामा बिर्सन सक्दिनँ। आज युद्धमा हिँडेको धेरै वर्ष लागिसक्यो। कुनै बेला आँखामा बुबा झल्झली देखिनुहुन्छ। सोध्छु, मेरा बुबा पनि गाउँघरका अन्य दाजुभाइ जस्तै कहीँ लुक्न जानुभएको छ र युद्धको समाप्तिपछि फर्केर आउनुहुन्छ। सुमी साथमा भएकोले सीताको त्यति याद आउँदैन। गाउँ बस्तीमा काठमारको खेती मौलाउँदा जनता दोहोरो मार खेपिरहेका छन्। देशको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ। जनता शान्तिकै लागि विभिन्न देवालयमा बलिदिने भाकल गरिरहेका छन्। मुक्तिसेना अन्तिम युद्धमा जुटेका छन्। बाँकी रहेका सबै मोर्चा ध्वस्त गर्ने प्रण गर्दै उनीहरूको बलिदानले सर्वहाराको विजय निश्चित बनेको छ। सर्वहारा वर्गको सामाजिक आर्थिक र राजनीतिक स्तर हुने खाने बनाउँदाहरूको समान नभएसम्म रगतको बाजी थापिरहने बताउँछन्। युद्धमा तमाम दाजुभाइका घर उजाडिए। सुमीको जस्तै कैयौँका घरमा तालचा लगाइएका छन्। असङ्ख्य व्यक्तिका घरमा घाँस उम्रेको र लेउ जमेको देखिन्छ। जता गए पनि पीडित व्यक्तिहरूसँग मात्र भेट हुन्छ। तिनीहरूको रोदन र आहा देख्दा अनायासै मेरो आँखा रसाइरहेका हुन्छन् र मन दुखिरहेको हुन्छ। सबैको एउटै चाहना र आग्रह भनेको केवल शान्ति हो। यो द्वन्द्वमा धेरै दाजुभाइले ज्यान गुमाइसके। अनि लुला लङ्गडा र अपाङ्ग पनि उत्तिकै देखिन्छन्। ज्यान गुमाएका आफन्तजनको मन बुझाउन हामीलाई कैयौँ बस्तीहरूमा हम्मी हम्मी पर्छ। हिँड्दै जाँदा बाटोमा भेटिने घाइतेहरूका पाकेका घाउले मन भारी बनाउँछ। ती घाउबाट बगेको पिप र रगत देख्दा सबैले गल्ती गरेको अनुभव हुन्छ। द्वन्द्वको मार र सङ्कटको पीडा सहन नसके विदेशीका दाजुभाइको परदेशमा झन् अर्कै पीडा छारे। यी सबै पीडितको एउटै कामना केवल शान्ति हो। शान्ति नआएसम्म परदेशी दाजुभाइ घर फर्केर मूल ढोकाको तालचा खोल्ने छैनन्। घाइतेहरूले अस्पतालमा गई शरीरमा जाम भएको गोलीको उपचार गर्न सक्ने छैनन्। टुराहरूको भाग्य फर्कने छैन। विधुवाहरूको सिउँदो रङ्गिने छैन। अनि कोकृतिकी आमाको पनि आस पलाउने छैन। युद्धको अन्त्य पश्चात म अपाङ्ग भएर घर फर्किएँ। साथमा सुमी थिइन्। उनी मेरो घरकी सदस्य नै भइसकेकी थिइन्। गाउँघरका छरछिमेक बाहेक उनको घरमा कोही थिएन। जनतामा खुसीको बाढी उर्लिरहेको थियो। प्रत्येक गाउँ बस्ती र सहर बजारमा शान्तिका किरण छाएका थिए। नयाँ इच्छा जागेका थिए जनतामा। युद्धको त्रास साम्य भएको थियो। साथै समग्र रूपमा विकासका ढोका खुलेका थिए। अनि द्वन्द्वको पीडामा थाकेका जनता देश बनाउने अभियानमा जुटेका थिए। टुरा बालबच्चा विधुवा छेरी घाइते दाजुभाइ ज्यान गुमाएका शहीद लगायत सबैको सपना पूरा हुने देखिएको थियो। बाटोभरि कल्पनामै डुबिहिँडे। युद्धको अन्त्य हुँदा आमा खुसी हुनुभएको होला। बेपत्ता छोरो पनि अब फर्कन्छ भनेर बाटो कुरी बस्नुभएको होला। युद्धभरि माइलाको कुनै खबर आएन भनेर तनावमै उहाँले दिन व्यतीत गर्नुभयो। बाटोमा भेटिएका सबै दाजुभाइ खुसी थिए शान्तिको आगमनबाट। गाउँको चौतारीमा चैतली र मग्नीसँग भेट भयो। पुग्नुभयो दाई? पुग्यौँ बहिनी, के छ खबर? ठिक छ दादा, दुबईले सँगै उत्तर दिए। शान्ति ल्याएर आउनुभएको हो? हामीले सबैको आग्रहमा शान्ति आएको हो। आमालाई सम्झाउने कोही छैन, अब घरमै बस्नुहोला, दुबईले ठुलो आग्रह गरे। कुरा नमिले फेरि युद्धमै फर्कन्छन् कि भन्ने अझै आशंका थियो जनतालाई। हुन्छ, अब हामी गाउँमै बस्छौँ, मैले भने कुरा गर्दै घरमा पुग्यौँ। आमाले म आउँदै गरेको खबर पहिले सुनिसक्नु भएको रहेछ। आँगनमा हुनुहुन्थ्यो, उहाँले हँसिरो अनुहारमा भन्नुभयो, पुग्यौँ? हामीले ढोक गर्दै उत्तर फर्कायौँ, पुग्यौँ। तिमीहरू आराम गर, म खाना पकाउन लाग्छु। सुकेका दाउरा अँगालोमा राख्दै भन्नुभयो। मास्टर दाई कता हुनुहुन्छ? मैले चैतलीलाई सोधेँ। घरमै अस्ति मात्र काठमाडौँबाट आइपुग्नु भयो। अरू को को फर्के गाउँघरमा? मगनीतिर हेर्दै मैले फेरि भने, खासै मान्छेहरू गाउँ फर्केका छैनन्। मगनीको उत्तरले म सोचमग्न भने, मनभित्रै सोचेँ छरछिमेकी अब घर फर्कने मेसो मिलाउँदै होलान्। सुमीभित्र गएन आमालाई सघाउन। चैतली र मगनी आफ्नो घर लागे भोलि भेटौँला भन्दै म मास्टर दाई भेट्न गएँ। उहाँ चुलोको नजिकै बस्नुभएको थियो। छेउमा मास्टर नि बाउजू पिठो मुस्दै हुनुहुन्थ्यो। तिउन उम्लाँदै थियो। ढोक दिएँ दाई बाउजूलाई। काठमाडौँबाट छुटेपछिको पहिलो भेट थियो दुई भाइको। भलाकोसारीका धेरै कुरा गऱ्यौँ। चुलोमा दाउरा थप्दै उहाँले भन्नुभयो, लुकेरै भए पनि जिन्दगी बचाइराख्दा भेट भयो तिम्रो मेरो तिमीसँग। हाम्रा एक आपसमा पारिवारिक कुराकानी भए। एकअर्काका सुख दुःखका कथा सुन्यौँ। लामा समयपछिको हाम्रो मिलन धेरैचोटि आँसुमा बदलेको थियो। आमा बोलाउन आउनुभयो, खाना पाकिसकेछ। धेरै पछिको खुसी हामीले खानासँगै सँगाल्यौँ। खालीपनको खुसीसँगै दुःखका कुरा पनि। पहिले सबै परिवार चुलोको वरिपरि बसेर सँगै खाना खाँदा निकै रमाइलो हुन्थ्यो। अब त्यो खुसी कहिल्यै फर्कन्न। आमाले बोलेका शब्दको यस्तै भाव थियो। उहाँ समय समयमा आँसु खसाल्नुहुन्थ्यो। बुबा र बहिनीलाई बिना गल्ती आँखै अगाडि मारेको दिनदेखि आमा आँसुको आँखामा अझै सुकेका छैनन्। अहिले पनि देखिने ती ओबाना परेलीमा पुनः उहाँ ताजा आँसु थप्नुहुन्छ। सुमिर मलाई असह्य हुन्छ उहाँको आँसु हेर्दा। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिँदैछौँ। अर्को साता देशले हारेको युद्धको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।